यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। सरकारका न्यूनतम साझा कार्यक्रमका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल। साउन 16 र 17 गते मेलम्चीमा आएको बाढ़ीले 53 घर, 1 पक्की पुल लगायतमा क्षति पुर्याएको गृहमन्त्री बालकृष्ण खाँडद्वारा सदन समक्ष जानकारी। जनताको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाँडको भनाई। कोरोना संक्रमितको निशुल्क तथा सर्वसुलभ उपचारलाई प्राथमिकता दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा 23 बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक। अफगानिस्तानमा सेना र तालिबान समूहबीच भीषण संघर्ष जारी र नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा। समाचार अब विस्तारमा। सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सरकारका न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रममा छलफल गरी आजसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसैपछि मन्त्री परिषद विस्तार गर्ने सहमति गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिनुभएको छ। बैठकमा प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागिता थियो। सत्तारूढ़ गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन गरी सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मेवारी दिएको छ। कार्यदलमा कांग्रेसका तर्फबाट डाक्टर मिनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राई यादव सदस्य हुनुहुन्छ। गृहमन्त्री बालकृष्ण खाँडले मेलम्चीमा साउन 16 र 17 गते आएको बाढ़ीले 53 घर, 1 पक्की पुल, 1 झोलुङ्गे पुल र 1 सामुदायिक भवनमा क्षति पुर्याएको जानकारी दिनुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सार्वजनिक महत्वको जानकारी दिनुहुँदै गृहमन्त्री खाँडले हेलम्बु क्षेत्रमा जाने राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएकाले वैकल्पिक सड़क मार्ग काठमाडौँ सुन्दरीजल पाटी भन्ज्याङ चित्रे सड़क मार्ग र सांगा हुँदै मेलम्ची खानेपानीको सुरुङ मार्गसम्म पुग्ने सड़क सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिएको पनि जानकारी दिनुभयो। गृहमन्त्री खाँडले दार्चुलामा तुइनबाट खसेर एक नेपालीको मृत्यु भएको घटनामा सरकार गम्भीर रहेको पनि बताउनुभयो। गृहमन्त्री खाँडले तुइनबाट महाकाली नदी पार गर्ने क्रममा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको बारेमा सत्य तथ्य पत्तो लगाउने पनि बताउनुभयो। मन्त्री खाँडले घटनाबारे स्थलगत अध्ययन गरी सत्य तथ्य पत्तो लगाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 5 सदस्यीय टोली गठन गरिएको र टोलीलाई 10 दिनभित्र प्रतिवेदन बुझाउन समय तोकिएको समेत जानकारी दिनुभयो। उहाँले छानबिन प्रतिवेदनका आधारमा सरकारले कदम चाल्ने पनि बताउनुभयो। गृहमन्त्री खाँडले प्राकृतिक विपदका कारण देखिएको चुनौती सामना गर्न र जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। नेकपा एमालेको स्थायी कमिटी बैठकले 9 वटा विभिन्न विभाग गठन गरेको छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा 2 दिन बसेको बैठकपछि हिजो संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रदीप गिमालीले पार्टीको स्कूल विभागका प्रमुखमा अध्यक्ष केपी शर्मा ओली, संसदीय विभागमा दलका उपनेता सुभाष चन्द्र नेमाङ, संगठन विभागको प्रमुखमा विष्णु पौडेल, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप गिमाली, पर्यटन प्रवर्धन विभागमा भानुभक्त ढकाल, विदेश विभाग प्रमुखमा डाक्टर राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल, स्थानीय तह विभागको प्रमुखमा देवेन्द्र दाहाल रहनु भएको जानकारी दिनुभयो। यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय स्थायी कमिटिले पार्टी एकता जोगाउन थप पहल गर्ने निर्णय गरेको छ। हिजो बसेको सो पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताको पहल जारी राख्ने निर्णय गरेको नेता युवराज गिमालीले जानकारी दिनुभयो। बैठकले तत्काल सरकारमा नजाने निर्णय समेत गरेको उहाँले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप आयात भण्डारण र कोविड 19 संक्रमितको निशुल्क तथा सर्वसुलभ उपचारलाई प्राथमिकतामा राख्दै 23 बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरेको छ। हिजो मन्त्रालयमा 23 बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्ने क्रममा राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म 97,82,000 खोप प्राप्त भइसकेको र असोज मसान्तसम्ममा थप 1,02,00,000 खोप खरिद गरिने बताउनुभयो। उहाँले खरिद मार्फत भेरोसेल 60,00,000 मात्रा, 10,00,000 कोविशील्ड र अनुदान मार्फत जापानबाट एस्ट्राजेनेका 16,00,000 मात्रा र चीनबाट 16,00,000 भेरोसेल आउन बाँकी रहेको पनि बताउनुभयो। मन्त्री श्रेष्ठले 12 देखि 18 वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी 60,00,000 भाइजर खोप पनि ल्याइने र कुल 3,23,00,000 मात्रा खोपका लागि खरिद प्रक्रिया शुरू भएको पनि बताउनुभयो। कार्ययोजनामा कोविड 19 तेस्रो लहरको जोखिम बढ़दै गएकाले भविष्यमा संचालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी निर्णयमा पुगिने पनि जनाइएको छ। मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढ़न नदिन सबै तयारी पूरा गरिएको पनि जनाएको छ। मेलम्ची खोलामा आएको निरन्तरको बाढ़ीले गएराती मेलम्ची 11 7 घर बगाएको छ। गत असार 1 गतेको बाढ़ीले कटान गरेका घर बगाएको हो। शनिबारदेखि मेलम्ची खोलामा आएको बाढ़ीले हालसम्म 67 घर टहरा बगाएको छ। हेलम्बुका किउल, चनौटे, ग्यालथुम लगायत क्षेत्रमा मात्र 55 र तालामाराङ र मेलम्चीमा 12 घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो। बुटवल पाल्पा सड़क अन्तर्गत सिद्धबाबा नजिकै गुड़िरहेको बलेरो जीपमा गए राती ढुङ्गा खस्दा एकजनाको मृत्यु भएको छ। घटनामा एकजना घाइते भएका छन्। पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको LU2C7387 नम्बरको बलेरो जीपमा ढुङ्गा खस्दा जीपका सहचालक 23 वर्षका आशिष खाँडको मृत्यु भएको प्रहरीले जनाएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानका मुख्य शहरहरूमा तालिबान समूहको गतिविधि तीव्र रूपमा बढ़दै गएपछि अफगानी सेना र तालिबान समूहबीच भीषण संघर्ष जारी छ। अफगानिस्तानको दक्षिण हेलमान्ड प्रान्तको लश्करगामा तालिबान समूहको उग्र गतिविधि बढ़ेपछि अमेरिकी र अफगानी सेनाले तालिबान हस्तक्षेप रोक्न हवाई आक्रमण गरिरहेका छन्। अफगानिस्तानका अधिकारीले बीबीसी मार्फत तालिबान समूहले एउटा टेलिभिजन स्टेशन कब्जा गरिसकेको जनाएका छन्। अमेरिकाले अफगानिस्तानमा 20 वर्षदेखि रहेका आफ्ना सेना फिर्ता लग्न थालेपछि त्यहाँ तालिबानी आक्रमण दिन प्रतिदिन बढ़िरहेको छ। चीनका विभिन्न भागमा कोरोना भाइरसको डेल्टा प्रजातिका संक्रमितहरू भेटिन थालेपछि त्यहाँका स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको सामाजिक सञ्जाल मार्फत घोषणा गरेका छन्। सन् 2004 मलेसिया विरूद्धको खेलबाट आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियर शुरू गरेका खड्काले झण्डै 10 वर्ष नेपाली क्रिकेट टोलीको कप्तानी सम्हालेका थिए। जापानको टोकियोमा जारी ग्रीष्मकालीन ओलम्पिक का हालसम्मका खेलहरूमा चीन 29 स्वर्ण, 17 रजत र 16 कास्य पदकसहित 62 पदकले शीर्ष स्थानमा रहेको छ। त्यस्तै 22 स्वर्ण, 25 रजत र 17 कास्य पदकसहित 34 पदकका साथ अमेरिका दोस्रो स्थानमा रहेको छ भने आयोजक जापान 17 स्वर्ण, 6 रजत र 10 कास्य पदकसहित 33 पदकले तेस्रो स्थानमा रहेको छ। अस्ट्रेलियाले भने 14 स्वर्ण, 4 रजत र 15 कास्य पदकसहित 33 पदकले चौथो स्थान कायम गरेको छ। अब मौसम। आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश 1 बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सरकारका न्यूनतम साझा कार्यक्रमका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल। साउन 16 र 17 गते मेलम्चीमा आएको बाढ़ीले 53 घर, 1 पक्की पुल लगायतमा क्षति पुर्याएको गृहमन्त्री बालकृष्ण खाँडद्वारा सदन समक्ष जानकारी। जनताको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाँडको भनाई। कोरोना संक्रमितको निशुल्क तथा सर्वसुलभ उपचारलाई प्राथमिकता दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा 23 बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक। अफगानिस्तानमा सेना र तालिबान समूहबीच भीषण संघर्ष जारी र नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा। यसका साथै बिहान 9 बजेको समाचार यहीँ पूरा हुन्छ। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।